الحمد للہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحابہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ سورہ آل عمران پڑھی جا رہی تھی اور سورہ آل عمران کی آیت 41 تک کور ہو گیا تھا۔ بیک گراؤنڈ دوبارہ میں بتا دوں، کیونکہ ہر دفعہ اسٹوڈنٹ ڈفرینٹ ہوتے ہیں، کہ وہ آیات شروع ہو چکی ہیں پچھلے دو کلاسز سے، ہم ان آیات کو کر رہے ہیں جو اللہ تعالیٰ کے رسول صلی اللہ علیہ وسلم اور جو عیسائی تھے نجران کے رہنے والے، یہ آئے تھے آپ صلی اللہ علیہ وسلم کے پاس ایک ریلیجن کے اوپر ڈسکشن کرنے، مناظرہ بھی ہوا تھا اور کافی لمبی بحث ہوئی تھی۔ تو اس کے پس منظر میں یا اس کو ان عیسائیوں سے بحث کرنے کے لیے اللہ تعالیٰ نے جو آیات نازل کی تھیں اور جس کے اندر واضح عقیدہ جو تھا وہ پیش کر دیا تھا کہ عیسیٰ علیہ السلام کیا تھے اور کیا بڑھا دیا گیا، تو یہ وہ آیات اس دور میں جو نازل ہوئی تھیں یہ وہ ہم پڑھ رہے ہیں۔ زمانے کے حساب سے یہ 9th ہجری بنتی ہے، یعنی کہ آپ یہ سمجھ لیں کہ اوور آل پورے قرآن کو اگر آپ دیکھیں تو یہ آیات بہت اینڈ میں جا کے ریلیٹیولی نازل ہوئی تھیں۔ تو اس سے پہلے اللہ تعالیٰ نے جو تعریف کی تھی وہ آل عمران کی تعریف کی تھی، جو مریم سلام علیہ کے جو پیرنٹس تھے وہ ابراہیم علیہ السلام، ان کے آل کی تعریف کی اللہ تعالیٰ نے، جو تعریف والی باتیں تھیں، ان لوگوں میں بہت نیک لوگ گزرے ہوئے ہیں۔ پھر اس کے بعد زکریہ علیہ السلام جو تھے ان کا ذکر آیا تھا اور کس طرح ان کی کفالت میں مریم سلام علیہا گئی تھیں، ان کی والدہ کی دعا، ان تمام چیزوں کا اللہ تعالیٰ ذکر کر رہے تھے۔ وتھ ٹائم، زمانے کے گزرنے کے ساتھ باتیں جو ہوتی ہیں وہ آف کورس وہ آلٹر ہو جاتی ہیں اور ویری کر جاتی ہیں۔ ایک ویسے بھی ایک گیم کہلائی جاتی ہے جس کو چائنیز وسپر بولتے ہیں، وہ کیا ہوتا ہے کہ لائن میں لگ جائیں سارے یا سرکل میں بیٹھ جائیں، پہلے کے کان میں ایک بات کی کہی جائے گی، اس کو جو سمجھ لگی اس نے اگلے کے کان میں وہ بات بتانی ہے، پھر اگلے کے کان میں بتانی، اینڈ میں جب آخری کی بات پتہ لگ جائے گی نا تو آخری والا بلند آواز سے بتائے گا کہ میں نے کیا بات سنی ہے۔ تو وہ ایک لطیفے کے طور پہ ایک گیم اس طرح کی ویسے ایک بنی ہوئی ہے کہ پھر وہ دیکھتے ہیں کس قدر پہلی بات کیا تھی اور آخری بات جو بتائی جاتی ہے کوئی سر پیر ہی نہیں ہوتا ان کا، کیونکہ ابھی ہم کہیں زمانے کی بات نہیں کر رہے کہ وہ بات گزر گیا ہے کچھ، صرف ایک بندہ جو سنتا ہے اور وہی بات اگلے کو جب بتاتا ہے تو اس کے اندر جملے میں کتنا ویریشن آ جاتا ہے، اگلا اس سے سن کے آگے بیان کرے گا اس میں کتنا ویریشن آ جائے گا۔ تو زمانے کے ساتھ ساتھ جو باتیں ہوتی ہیں ان کے اندر چیزیں ویریشنز آ جاتے ہیں۔ پھر اس کے ساتھ ساتھ یہ کہ کیونکہ اتنے 100 سال گزر چکے ہیں رسول اللہ صلی اللہ علیہ وسلم جب آئے تھے اور عیسیٰ علیہ السلام، ان دونوں رسولوں کے درمیان تقریباً 600 سال کا فصل ہے، 600 سال کا گیپ ہے، تو اس کے اندر تو پھر اور بھی بہت زیادہ آف کورس امیجن کیا جا سکتا ہے کہ چیزیں بدل گئی تھیں۔ پلس یہ کہ اہل کتاب نے اپنی جو کتابیں تھیں تورات اور انجیل، ان کو بھی انہوں نے اپنے ہاں محفوظ نہیں رہنے دیا تھا، ان کے اندر تحریفیں کر دی تھیں۔ ویسے یہ بات ایک لیکچر میں سنی تھی اور یہ بات بالکل 100% ٹھیک ہے کہ اگر اللہ تعالیٰ نے قرآن کی حفاظت کا ذمہ نہ لیا ہوتا تو مسلمان بھی پھر اس کو نہ چھوڑتے، مسلمان بھی اس کتاب کو نہ چھوڑتے، اپنی مرضی کے حساب سے اس کے آیات کے جس طرح ترجمے کر لیے جاتے ہیں۔ آپ کو پتہ ہے کہ اکثر جو اختلافات ہیں مسلمانوں کے وہ ترجمے کی بیسس کے اوپر ہو رہے ہوتے ہیں، کہ ایک میں نے چیز پڑھی تو جس کا وہ پسند کا نہیں ہوگا ترجمہ، وہ کہے گا نہیں آپ کس کے ترجمے، کس مسئلے کے ترجمے کو پڑھ رہے ہیں، یہ والا ترجمہ لیں، یہ ہمارے من پسند ترجمہ ہے۔ یہ تو عربی الفاظ کا تو اللہ تعالیٰ نے پروٹیکشن کی بھی ہے، اس لیے وہ تو انٹیکٹ ہیں سارے کے سارے الفاظ، اور یہ ایک میریکل ہے کہ کوئی ایک باڈی ایسی ایگزسٹ نہیں کرتی جو قرآن کے کاپی رائٹس کو چیک کر رہی ہوگی، لیکن اس کے باوجود آپ دنیا کے جس مرضی حصے سے قرآن اٹھا لیں وہ میچ کر رہا ہوتا ہے، حالانکہ کوئی باڈی ایسی نہیں ہے، کوئی ایسی مسلمانوں نے امت لیول کے اوپر کوئی ایسا ادارہ نہیں بنایا ہوا جس کا کام یہ ہے کہ اس نے قرآن کی غلطیوں کو پکڑنا ہے، لیکن اس کے باوجود جتنے بھی ایگزسٹ کرتے ہیں اسکرپچرس وہ تمام کے تمام جو ہیں وہ صحیح ہوتے ہیں بالکل ہی، اور میچ کرتے ہیں ہمیشہ آپس میں۔ تو بہرحال یہاں پر جا کے وہ چیزیں ڈسٹارٹ ہو گئی تھی، تو اللہ تعالیٰ جو واقعات ہیں ان کو ان کے اصل لیول کے اوپر بیان کر رہے ہیں کہ کیا چیز کس طرح ہوئی تھی، ان میں جو تعریف کی باتیں ہیں وہ بھی اور ان کے اندر جو ان کی غلط فہمیاں بن گئی تھیں وہ بھی۔ دین کے اندر دو سینس کے اندر تحریف ہوتی ہے، ایک ہوتا ہے ذاتی مفادات کے غرض کے اوپر، جو کہ خاص طور پہ علماء یہود جو تھے انہوں نے تو بہت کیا تھا، اللہ تعالیٰ نے قرآن کے اندر کنڈیم بھی کیا ہوا ہے، اور پھر مسلمانوں کے اندر بھی وہی طبقات جو ایگزسٹ کرتے ہیں جو اپنے فائدے کے فتوے، اپنے مسلک کے مطابق یا اپنے جو من پسند کی چیزیں ہیں ان کو آگے پیش کرنا، دوسری چیزوں کو دبا دینا، جس کے اندر انسان کا ذاتی فائدہ نظر آ رہا تھا. حالانکہ اللہ تعالیٰ نے قرآن کے اندر یہ واضح طور پہ فرمایا ہوا ہے کہ وشترو بے آیاتی سمنن کلیلہ, میری آیات کو بہت کم دنیاوی فائدے کے عوض مت بیچتے رہا کرو. لیکن بہرحال یہ ہوتا ہے. اور دوسری جو ریزن ہوتی ہے دین میں تحریف کی, وہ ہوتی ہے غلو میں آ کے, پیار محبت میں عقیدت میں اس قدر بڑھ گئے کہ پھر اپنی طرف سے نئی باتیں ایڈ کرنی شروع کر دیں. اور کہاں سے کہاں لے گئے. ابھی کچھ دن پہلے, ہفتہ ڈیڑھ ہفتہ پہلے, ایک شادی کے اندر تھے تو وہاں پہ ایک صاحب مجھ سے پوچھتے ہیں کہ یہ جو پھول کی پتیاں ہوتی ہیں, یہ جو پیروں کے نیچے آتی ہیں, تو اس کا گناہ ہوتا ہے؟ تو میں نے کہا بیت بھی آپ کہہ سکتے ہیں کہ ضائع کر رہے ہیں, خام خواہ اتنی پتیاں نیچے بچھائی ہوئی ہیں صرف ڈیکور کے لیے, تو آپ یہ کہہ سکتے ہیں کہ ہاں ضائع ہو رہا ہے سر. کہتے ہیں نہیں گناہ ہوتا ہے. میں کہا اب ضائع ہو رہا, میں یہ تو نہیں کہتا کہ اس کا واقعی کتنا گناہ ہوتا ہے, کیا چیز ہوتی ہوگی, لیکن بہرحال چیزیں ضائع ہو رہی ہیں, اللہ تعالیٰ کو اسراف پسند نہیں ہے. تو کہتے ہیں نہیں, میں نے یہ سنا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پسینے سے یہ پھول کی پتیاں پیدا ہوئی ہیں. میں کہا نہیں, یہ بات آپ کو کسی نے بتا دیا؟ تو وہ کہنا شروع ہو گیا کہ نہیں, یہ ایک امام صاحب ہیں, انہوں نے بتائی تھی اس طرح کر کے. تو وہ خیر بہرحال جو بھی بات اینڈ اپ ہوئی تھی, کوئی دلیل نہیں ہے بات کی, کچھ نہیں ہے, صرف خام خواہ غلو میں آ کے عقیدت و محبت میں اتنا بڑھتے چلے گئے کہ اس طرح کی باتیں دین میں ڈالنی شروع کر دیں جو کہ ایگزسٹ نہیں کرتی, کہیں ایگزسٹ نہیں کرتے. اینی وے, واپس اب آتے ہیں کہ آیات ایگزیکٹلی ہیں کیا. وَإِذْ, اور جب, قَالَتْ, کہا. لیکن میں نے لاسٹ کلاس میں یہ بتایا تھا کہ جب لفظ آتا ہے کالا, جو کہ قرآن میں بہت دفعہ ریپیٹ ہوتا ہے, تو یہ ہوتا ہے کہا میل کے لیے ہوتا ہے, ایک مذکر سینس میں یہ ہے. اور قالت یہ بھی کہا, لیکن یہ مؤنث سینس کے اندر ہے, کسی عورت نے یا کسی فیمیل نے کہا. وَإِذْ قَالَتْ, اور جب کہا, اب آگے آ رہے الملائکہ, تو فرشتوں نے کہا. فرشتے کے لیے جو جینڈر کا لفظ یوز ہوتا ہے, ظاہری بات ہے فرشتے جو ہیں وہ اس چیز سے پاک ہیں کہ ان کے ہاں شادیاں ہوتی ہیں اور ان کے ہاں اولاد ہوتی ہے, یا ان کے اندر میل یا فیمیل جینڈر ہے. جو ملائکہ ہیں ان کے لیے اللہ تعالیٰ نے یہاں پہ فیمیل جو قصیدہ ہے وہ استعمال کیا ہے. ملائکہ تو, ملائکہ نے کہا, فرشتوں نے کہا, جمع ہے اس کی. ملک جو ہوتا ہے وہ فرشتے کے لیے لفظ ہوتا ہے. یا مریم, مریم سلام علیہا سے کہا, ان اللہ, بے شک اللہ نے, استفا کی, چن لیا ہے آپ کو, وطہرہ کی, اور پاک کر لیا ہے آپ کو, وصطفا کی, وہی لفظ دوبارہ ریپیٹ ہو رہا ہے, اور چن لیا ہے آپ کو, اللہ اوپر نسائی عورتوں کے, علی العالمین جہاں بھر کی عورتیں. اور جب فرشتوں نے کہا تھا مریم سے, اب یقیناً اس سے پہلے جو بات ہوئی تھی کہ مریم کی پیدائش کا ذکر تھا, اب یقیناً وہ بڑی ہو چکی ہیں, بالغ ہو چکی ہیں, تو اس وقت فرشتوں نے آ کے مریم سے کہا. اب فرشتوں نے کس طرح آ کے کہا مریم سلام علیہ سے, اس کے لیے سورہ نحل کی آیت ہے آیت 43, اور سورہ یوسف کی آیت ہے آیت 109, جس کے اندر اللہ تعالیٰ نے وضاحت کے ساتھ کہا ہوا ہے کہ اس سے پہلے ہم نے جتنے بھی نبی اور رسول بھیجے ہیں وہ ہمیشہ مرد ہی بھیجے ہیں. فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنتُمْ لَا تَعْلَمُونَ, اور اگر آپ نہیں جانتے تو جو لوگ علم دیے گئے ہیں ان سے آپ معلوم کر لیں, جو اہل کتاب ہیں, جو اسکرپچرز والے ہیں, ان سے پوچھ لیں, کیونکہ جتنے بھی آج تک نبی اور رسول آئے ہیں وہ ہمیشہ مرد ہی ہوتے تھے. عورتوں کو رسالت اور نبوت نہیں عطا کی گئی, یہ ذمہ داری اللہ تعالیٰ نے نہیں دی. تو یہاں پر بات ہو رہی ہے کہ فرشتوں نے کہا مریم سے, تو کیا اس کا مطلب یہ ہے کہ یہ وحی ہے؟ وحی کی کئی اقسام ہیں, وحی کی یہ صرف ایک فارم نہیں ہوتی کہ وحی کا مطلب صرف یہ ہے کہ جبرائیل آتے ہیں اور آ کے کلام کرتے ہیں تو جو بات بتائی وہ اللہ کی طرف سے تھی اور جو بھیجا وہ اللہ کا کلام تھا اور وہ ہولی اسکرپچر تھا وغیرہ. وحی جو ہے یہ کسی پر بھی کی جا سکتی ہے, اس کی وضاحت آگے جا کے ہوتی ہے. تو بل فرشتے آئے مریم سلام علیہا کے پاس. تفسیر لکھنے والوں نے یہ بات لکھی ہے کہ یہ غالباً انسانی شکل میں فرشتے آئے تھے اور انہوں نے آ کے ان سے یہ کہا تھا کہ اللہ تعالیٰ نے اب آپ کو چن لیا ہے. پہلے بھی اللہ تعالیٰ کے آگے ان کی والدہ نے جو دعا کی تھی اور اس کے آگے جو اللہ تعالیٰ نے کہا تھا کہ اللہ تعالیٰ نے بہت اچھے طریقے سے ان کے اس دعا کو قبول کیا تھا, اور ان کو مریم سلام علیہا کو اللہ تعالیٰ نے ایک بہت مقام و مرتبہ دیا تھا, ان کی جو بہت اچھی پرورش ہوئی تھی اور ان کی کفالت گئی تھی زکریا, ایک پروفٹ کی اندر ان کی کفالت رہی تھی, انہوں نے ان کی تربیت, علم اور ہر لحاظ سے ان کو پختہ کرنا تھا. تو اب جب یہ بڑی ہو گئی تو اللہ تعالیٰ کی طرف سے حکم آیا کہ مریم آپ کو اللہ نے چن لیا ہے, और ये मैंने लफ्ज़ बताया था कि दो लफ्ज़ होते हैं चुनने के लिए जो इस्तेमाल होते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के नाम होते हैं उनके अंदर मुस्तफ़ा भी नाम है और मुश्तबा भी नाम है, दोनों का मतलब होता है चुन लेना। लेकिन फ़र्क किस चीज़ का होता है, इस्तफाक होता है पर्सनल चॉइस, जिसके अंदर कोई आगे कोई दलील देने की ज़रूरत नहीं है कि क्यों, और इस्तबा जो होता है वो होता है सिलेक्शन होता है फॉर अ सर्टन टास्क फॉर अ सर्टन पर्पज़, और जिसके जिसको चूज़ किया जाता है उसके अंदर कोई ना कोई क्वालिटी ऐसी हो जो उसको फुलफ़िल करती हो। अल्लाह ताला ने चुन लिया है आपको, पसंद कर लिया है आपको, पता है रखी और आपको पाक कर दिया। किस चीज़ से पाक कर दिया है, दुनियावी ख्वाहिशात उन चीज़ों से आपको पाक कर दिया है, गुनाहों से और जो वसवसे आते हैं उनसे आपको पाक कर दिया अल्लाह ताला ने। वस्तफा की अलन निसाय अलल आलमीन, और जो चुना है आपको वो तमाम जहान की औरतों में से आपकी सिलेक्शन की है, किस काम के लिए, वो अभी तो इनके आगे उसका इजहार आगे जाके होगा कि किस काम के लिए आपको ख़ास किस काम के लिए चुना है जहान वालों में से औरतों में से। या मरियम, तो ए मरियम, कुनूती, तो बस क्या करना है, कनात करें, खड़ी हों, ले रब्बी की, अपने रब के लिए, अपने रब के आगे आप खड़ी हों, मुराद नमाज है, नमाज में खड़ी हों अपने रब के आगे। वस्जुदी, और आप सजदा करें अल्लाह के लिए। वरकई, और रुकू करें, मार राकेन, रुकू करने वालों के साथ। तो अल्लाह ताला ने जो आपको चुना है तो उसकी अब सेलिब्रेशन और उसका शुक्र किस तरह होगा कि अब आप अल्लाह ताला के आगे नमाज पढ़ा करें, अल्लाह ताला के आगे आप झुका करें, अल्लाह ताला के आगे आप सजदा किया करें। और इसी किस्म के जो अल्फाज हैं अल्लाह ताला ने वो हम मुसलमानों के लिए भी इस्तेमाल किए हुए हैं सूरह हज के अंदर कि अल्लाह ताला ने जो तुम्हें मुसलमान पैदा किया है, वश्तबाकुम, तुम्हें अल्लाह ताला ने को चुन लिया है अपने दीन के रास्ते में जिहाद के लिए, अल्लाह ताला ने तुम्हें इस काम के लिए चुन लिया है। तो उसके अंदर भी क्या है कि उसके अंदर भी इंसान शुक्र अदा करे उस चीज़ का कि अल्लाह ताला ने मुझे चुना है, अल्लाह ताला ने जिस ज़माने में हमें पैदा किया, इस ज़माने में 7.25 अरब बंदा अगर दुनिया में है तो उनमें से सिर्फ 1.5 या 1.25 के करीब अरब जो है वो मुसलमान, अल्लाह ताला ने हमें उनमें से रखा, तो अल्लाह ताला ने हमें चुना अपने दीन के मकसद और अपने दीन के काम के लिए चुना। तो वो भी एक पॉइंट ऑफ सेलिब्रेशन है हमारे लिए कि वाकई हमें इस चीज़ का एहसास हो। हम इस चीज़ के रोने रो रहे होते हैं कि हमारे ये फैसिलिटीज़ नहीं है, हमें ये चीज़ नहीं है, वो नहीं है, जबकि अल्लाह ताला जो असल नेमत की तरफ जो गिनवा रहे हैं वो चीज़ हम उसको नज़रअंदाज कर रहे होते हैं, हम उसकी केयर ही नहीं कर रहे होते कि वो असल नेमत क्या है जो अल्लाह ताला ने हमें दी है। इनकी वजाहत अभी आयात की होती है। तो अल्लाह ताला के आगे आप नमाज पढ़ें, खड़ी होकर सजदा करें अल्लाह ताला के आगे, और रुकू करें रुकू करने वालों के साथ। और आज जो हमें थर्ड आयत और आखिरी आयत करनी है वो क्या है, ज़ालिका ये मिन अम्बाइल गैब, ये उन गैब की ख़बरों में से हैं जो हम नबा करते हैं, खबर सुनाते हैं, उन गैब की ख़बरों में से है, नू ही है अलैक, जो हम वही कर रहे हैं ए नबी सल्लल्लाहु अलैहि वसल्लम आपकी तरफ। ये अभी लफ्ज़ जो गुज़रा था पिछली आयत के अंदर इस्तफा की, जब ज़बर आती है तो ये मर्द के लिए होता है, सिंगल मेल के लिए, जब ज़ेर आती है तो सिंगल फीमेल के लिए होता है। तो यहाँ पे हो रहा है ज़ालिका मिन अम्बाइल गैब नूहीही इलैक, ए नबी सल्लल्लाहु अलैहि वसल्लम ये वो बातें हैं गैब की ख़बरों में से जो हम आपकी तरफ वही कर रहे हैं। वमा कुंता लदैहिम, और आप तो उस वक्त मौजूद नहीं थे, वमा कुंता आप नहीं थे, लदैहिम मौजूद उन लोगों के साथ, हिम उनके साथ, उन लोगों के साथ मौजूद नहीं थे, इस जब युल्कूना जब वो डाल रहे थे अकलामहुम अपने कलमों को डाल रहे थे, फेंक रहे थे अपने कलमों को, पेंस को यानी कि अकलाम पेन की जमा, अपने कलमों को फेंक रहे थे, अय्युहुम के उन में से कौन यकफुलो कफालत करेगा मरियम, मरियम की, वो इस चीज़ की कुरानदाजी कर रहे थे, इस चीज़ की बैलेटिंग कर रहे थे वो जब कि मरियम की कफालत कौन करेगा। वमा कुंता और नहीं थे आप लदैहिम उस वक्त भी मौजूद उन लोगों में, इस यख तसेमून जब वो आपस में झगड़ा कर रहे थे। तो ये तीन आयात हैं हमारी आज की, ये मौजू अभी चलता रहेगा और अभी बहुत सारी आयात चलती रहेंगी। क्लास के टाइम क्योंकि वो मजबूरी इस तरह की होती है कि 3:15 के करीब अंदाजन स्टार्ट करना होता है, ब्रेक टाइम के दौरान उसको करना है, तो इसलिए वो आयात के सेट्स हुए हैं जनरली मैंने अब वो छोटे छोटे कर दिए हैं ताकि बात जो है वो कवर हो जाया करें। پہلا پوائنٹ جو الیبوریٹ ہوا تھا اس کی پہلے میں دوبارہ وضاحت کر دیتا ہوں وحی کے بارے میں. وحی کے بارے میں میں نے کیا بات بتائی ابھی آپ لوگوں کو کہ وحی جو ہے وہ ہم لوگ تو اس کو مائنڈ میں یہ سمجھتے ہیں کہ وحی جو ہے وہ اس طرح ہوتی ہے کہ اللہ کی طرف سے ایک فرشتہ آتا ہے جبرائیل علیہ السلام اور وہ آ کے اللہ تعالیٰ کی طرف سے جو حکم دیتے ہیں. تو وحی جو ہوتی ہے وہ نبیوں کے اوپر آتی ہے اور وحی کے دروازے بند ہو چکے ہیں. قرآن کے اندر اگر ہم لوگ پڑھیں تو اس کے اندر یہ ذکر آتا ہے کہ وحی کی ایک شکل نہیں ہے, وحی کی بہت شکلیں موجود ہیں. حدیث کو اگر ہم پڑھیں تو اس کے اندر بھی وحی کی بہت شکلیں موجود ہیں. وحی اس کو بھی کہتے ہیں کہ اگر اللہ کی طرف سے کسی کو سچا خواب آ جائے, اور یہ ان باتوں میں سے ہے جو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ نبوت کے اور وحی کے دروازے ہمیشہ کے لیے بند ہو گئے ہیں. یعنی کہ اگر اب عیسیٰ علیہ السلام نے بھی جب دوبارہ آنا ہے, ان کی بھی سیکنڈ کمنگ ہوگی, تو ان کے اوپر کوئی چیز اللہ کی طرف سے وحی نہیں ہو رہی ہوگی. اب جو قرآن اور جو اسلام آ چکے ہیں انہوں نے اسی کو انفورس کرنا ہے, کوئی نئی بات اللہ کی طرف سے نہیں آئے گی. نبوت اور وحی کے دروازے بند ہو گئے ہیں, لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا لیکن سچے خواب جو ہیں وہ پھر بھی آتے رہیں گے. اور یہ بھی فرمایا کہ سچے خواب نبوت کا 46th حصہ ہے, 46th پارٹ ہے نبوت کا. ہاں یہ ضرور ہے کہ نبی جو ہوتے تھے ان کے خواب صرف اور صرف وحی ہوتے تھے. ان کی اپنی تھاٹس, ان کی اپنی خواہشات, ان کے اپنے خوف, ان کی اپنی فیلنگس شامل نہیں ہوتی تھیں, اور نہ ہی شیطانی طور پہ ان کو کوئی خواب آ سکتا تھا گمراہ کرنے کے لیے, کوئی بے حیا قسم کا خواب یا کوئی ڈرانے والا گمراہ کرنے کے لیے, کوئی ایسی چیز نہیں ممکن تھی. ان کے لیے خواب کی صرف ایک ہی فارم ہوتی تھی اور وہ ہوتے تھے ہمیشہ سچے خواب. اس لیے جو باتیں رسول اللہ صلی اللہ علیہ وسلم نے بتائیں کہ میں نے خواب میں یوں دیکھا, وہ بھی ہمارے دین کا حصہ ہے. البتہ اگر کوئی میں نے سچا خواب دیکھ لیا, جتنا مرضی سچا خواب کیوں نہ دیکھ لیا, وہ اسلام کے اندر کوئی اس کی حیثیت نہیں ہے. کوئی سچا خواب آپ نے دیکھ لیا اس کی کوئی حیثیت نہیں ہے اسلام کے اندر, کیونکہ وہ جو ہے وہ اس کے اندر گارنٹی نہیں ہے کہ وہ آپ نے جو خواب دیکھا تھا اس کی اصل سورس کیا تھی خواب کی. اس لیے خواب کا آنا جو ہے وہ شریعت دلیل بھی نہیں ہو سکتا. جس طرح کی خبریں آتی ہیں نا کہ ایک بندہ, جس طرح وہ لوگ کہتے ہیں کہ ہمیں خواب میں ایک بزرگ آئے تھے اور انہوں نے کہہ دیا تھا کہ تمہارے اوپر نمازیں معاف ہو گئی ہیں یا یہ چیزیں معاف ہو گئی ہیں, یہ سب جھوٹ, یہ سب جھوٹ. یہ نہیں کہ وہ بندہ جھوٹ بول رہا ہے, ہو سکتا ہے وہ بندہ جھوٹ نہ بول رہا ہو, لیکن یہ ممکن ہے عین کہ وہ جو خواب میں بزرگ آئے تھے وہ شیطان اس روپ میں آ گیا تھا یہ گمراہ کرنے کے لیے کہ موجیں کریں بھیا, بابا اب کیا نمازیں پڑھنی ہیں, آپ نے موجیں کریں, آپ نے بڑا مقام حاصل کر لیا, اب انجوائمنٹ کا وقت ہے. تو یہ گمراہی کا خواب ہے یہ والا. ہمارا کوئی خواب جو ہے وہ دلیل نہیں ہو سکتا. ابراہیم علیہ السلام کو جب خواب آیا تھا کہ انہوں نے اور اپنے بیٹے سے کہا کہ میں دیکھتا ہوں کہ میں ذبح کر رہا ہوں تمہیں, تو تمہاری کیا رائے ہے اس بارے میں؟ تو انہوں نے کہا تھا پھر آپ کر دکھائیں اس طرح, کیونکہ وہ اللہ کی طرف سے, اس کی ڈائریکشن صرف ایک تھی کہ اللہ کی طرف سے آ سکتا تھا خواب. اب کیا ہے معاملہ؟ اب ایک خبر میں نے خود پڑھی ہوئی اخبار کے اندر کافی سال پہلے کہ ایک شخص نے اپنے بیٹے کو ذبح کر دیا تھا اور اس کو پولیس نے پکڑا, کیس بنا, اور وہ یہی کہہ رہا تھا کہ میں نے خواب میں دیکھا ہے کہ اللہ کے آگے میں قربانی دے رہا ہوں اپنے بیٹے کی. یہ یقیناً اس کو شیطان نے خواب دلایا اس کو. تو ہمارا کوئی خواب شرعی دلیل نہیں ہو سکتا. سچا خواب ابھی بھی آ سکتا ہے, لیکن وہ کوئی شرعی دلیل کسی قسم کی نہیں ہو سکتا. پھر جس طرح میں نے آپ کو سورہ نحل کی آیت 43 اور سورہ یوسف کی آیت کے بارے میں بتایا, وما ارسلنا من قبلک الا رجالا نوحی الیہم, ہم نے اس سے پہلے بھی جو رسول بھیجے تھے وہ مرد ہی بھیجے تھے, جن کے اوپر ہم نے وحی کی تھی وہ مرد ہی تھے. فاسألوا اہل ذکر ان کنتم لا تعلمون, بے شک پوچھ لیں ان اہل ذکر سے, ان اہل کلام والوں سے, یعنی کہ جو لوگ ان کے علماء گزرے ان سے پوچھ لیں اگر آپ نہیں جانتے اس بارے میں. عرب اگر لوگ نہیں جانتے, اس سے واقف نہیں ہیں, تو وہ یہودی اور عیسائی ان سے پوچھ لیں کہ ان کے ہاں جتنے بھی نبی اور رسول آئے وہ مرد ہی تھے. اسی قسم کی آئے سورہ یوسف کے اندر بھی ہے. تو وہ جو نبوت ہے وہ تو صرف اور صرف لمیٹیڈ ہے وہاں تک کی. پھر اس کے علاوہ یہ کہ اللہ تعالیٰ نے وحی کا لفظ استعمال کیا ہے کہاں پہ؟ جب فرعون کے ہاں یہ فیصلہ صادر ہو چکا تھا کہ ہر پیدا ہونے والے لڑکے کو ذبح کر دیا جائے گا, تو موسیٰ علیہ السلام کی جو والدہ تھیں انہوں نے اپنے بیٹے کو پکڑا تھا. اب وہ کیا کریں, کہاں لے کے جائیں؟ فوج کے جو ہے نا وہ پہرے لگے ہوئے ہیں اور جو لوگ آ کے پکڑ رہے ہیں. تو اللہ تعالیٰ قرآن میں کیا کہتے ہیں کہ ہم نے ان کی طرف یہ بات کی, القاء کی تھی, ہم نے ان کی طرف یہ بات وحی کی تھی کہ وہ کیا کریں, اپنے بیٹے کو باسکٹ میں ڈال کے دریا میں پھینک دیں. ये तो इम्पॉसिबल नहीं है कि मदर जो है वो, आपको पता है नाइल जो रिवर है दुनिया का सबसे बड़ा क्रोकोडाइल कहाँ होता है, नाइल रिवर में होता है। सबसे बड़ा क्रोकोडाइल जो होते हैं वो नाइल रिवर के अंदर होते हैं, और वो ऐसा रिवर होता है जिसमें सैलाब भी आता है, हर चीज़ होती है। तो उसमें अपने बेटे को फेंक देना इस तरह या डाल देना कि कौन देखेगा, तो अल्लाह ताला ही कहते हैं कि हमने उनको ये इल्हाम किया था, इल्का किया था, और हमने ही उनके दिल को तसल्ली दी थी, वरना वो इसके ऊपर सब्र ना कर पाते। फिर अल्लाह ताला ने कुरान के अंदर जिक्र किया हुआ है कि हमने शहद की मक्खी की तरफ वही की कि वो कहाँ कहाँ जाके ये शहद किस तरह जमा करे और किस तरह इसको अपने जो छत्ते होते हैं और जो होते हैं वहाँ जाके बनाए। कुरान की अगर आप सारी आयात पढ़े ना, तो सिर्फ ये नहीं कि इंसानों के ऊपर, बल्कि इंसानों के अंदर मर्द औरत के अलावा इवन हैवानों के ऊपर भी अल्लाह ताला की तरफ से चीज़ें एलका वही हो सकती हैं। ये जो इल्हाम का लफ्ज़ इस्तेमाल होता है वो क्या होता है, ये नहीं कि कोई फरिश्ता आया या कोई इस तरह दिल के अंदर अल्लाह ताला कोई बात या दिमाग के अंदर अल्लाह ताला कोई आइडिया डाल दें, तो ये अल्लाह ताला इस चीज़ के ऊपर कुदरत रखते हैं। अगेन वो कोई शरी दलील नहीं हो सकता। अल्लाह ताला ने कुरान के अंदर फरमाया हुआ, जब वो एतराज़ात होते थे कि वो कहते थे मुशरिकीन और ये साहब कहा करते थे कि अल्लाह ताला हमसे क्यों नहीं कलाम करता, इनसे क्यों कलाम करता है अल्लाह ताला, हमसे भी अल्लाह ताला बात करें, हम भी अल्लाह ताला से बातचीत कर सकें। तो अल्लाह ताला ने उसके जो जवाब थे उनमें से एक जवाब है सूरह हदीद की आयत 16 के अंदर आता है, वमा काना लि बशरिन, और हरगिज़ नहीं है किसी भी बशर के अंदर इसकी सलाहियत या उसकी हैसियत नहीं है, किसी भी इंसान की ये हैसियत नहीं है, अन युकल्लिमुल्लाह, कि अल्लाह ताला उससे बराह रास्त कलाम करे। उनका क्या होता था, भाई हमारे सामने आके अल्लाह बात करे ना, तो अल्लाह ताला कह रहे हैं किसी भी बशर के अंदर ये है ही नहीं, इतनी सकत ही नहीं है कि अल्लाह ताला उसके सामने आके कलाम करे, वो इसको सह ही नहीं सकते, ये मुमकिन ही नहीं है कि इंसान जो है वो अल्लाह ताला को बेर कर सके, अल्लाह ताला की ज़रा से भी तजल्ली। मूसा अलैहिस्सलाम ने क्या अल्लाह ताला क्या ये ख्वाहिश की थी कि अल्लाह मुझे दिखा कि आप कैसे हैं, अपने आप को मेरे आगे जाहिर करें। मूसा अलैहिस्सलाम को अल्लाह ताला ने कहा वाहिद वाहिद रसूल है जिनको अल्लाह ताला ने दुनिया के अंदर यानी कि ज़मीन के ऊपर रहते हुए जिनसे अल्लाह ताला ने डायरेक्ट कलाम किया था, आदम से किया था कलाम लेकिन वो जब वो जन्नत में थे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से किया था कलाम लेकिन कब, जब उनको ऊपर बुलाया गया था। दुनिया के अंदर रहते हुए इस ज़मीन की सरफेस के ऊपर रहते हुए सवाए मूसा अलैहिस्सलाम से और किसी से नहीं बात हुई थी, अल्लाह ताला ने डायरेक्ट नहीं बात की थी किसी से। तो उन्होंने ये कहा था कि अल्लाह ताला मुझे दिखाएं कि मैं आपको उनजर अलैक मैं आपकी तरफ देख सकूं, अल्लाह ताला ने कहा था कि ये मुमकिन नहीं है, तुम ये नहीं देख सकते, मगर तुम इस तरह करो कि वो जो पहाड़ है ना उसकी तरफ नज़र डाल के देख लो, अगर तुम्हें लगा हम एक थोड़ी सी तजल्ली उस पहाड़ की तरफ डालेंगे, अगर तुम्हें लगा कि पहाड़ और ये सब कुछ सह लिया उसने, तो तुम ये भी तवक्को कर लेना कि हाँ तुम भी फिर अल्लाह ताला के मद्दे मुकाबले से आमने सामने होके कलाम कर सकते हो। तो क्या आता है उसके अंदर कि अल्लाह ताला ने जब अपनी तजल्ली, ऐसा नहीं कि अल्लाह ताला खुद आए वहाँ पर, अभी एक सिर्फ एक नूर की एक तजल्ली डाली उसके ऊपर, तो वो क्या आता है पहाड़ फट गया, रेजा रेजा हो गया, बर्दाश्त तक नहीं कर सका और मूसा जो हैं वो गिर के बेहोश हो गए। ये कहाँ के पहाड़ हैं, सिनाई पेनिनसुला के, यानी कि पक्के पत्थर के पहाड़, ये जो हमारे मरी या मरगला के पहाड़ हैं ये पक्के पहाड़ पत्थर के नहीं हैं, तो ये तो उसके अंदर मिट्टी और वो उस तरह है ना, पक्के पत्थर के पहाड़ सॉलिड रॉक है वो, और कहते हैं पहाड़ फट गया रेजा रेजा हो गया और मूसा बेहोश होके गिर गए। जब उठे तो उसके ऊपर उन्होंने फिर इस्तग़फ़ार की कि मैंने ऐसा मुतालबा कर दिया जिसका मैं इल्म ही नहीं रखता, इतने बड़े रसूल इतने बड़े उलुल अज़म रसूल होने के बावजूद उन्होंने ऐसा मुतालबा कर दिया कि जिसका मैं अकल ही नहीं रखता था, जिसके उन्होंने उसके बाद के ऊपर अस्तगफार किया और साथ ये भी कहा कि मैं अव्वलीन मुसलमानों में से हूँ। तो अल्लाह ताला कहते हैं किसी के अंदर ये मुमकिन नहीं है कि अल्लाह ताला उससे युकल्लिमुल्लाह हो, अल्लाह ताला उससे कलाम करे, इल्ला वहयन, मगर ये कि वही के ज़रिए, वही के तमाम फॉर्म्स वो हो गए जो आपको उन्होंने बता दिया, अल्लाह ताला इस ज़रिए से मैसेज पहुंचा दे, ख्वाब में या इंसान के आगे कोई चीज़, दिल में ख्याल पैदा हो गया, कोई और चीज़, तमाम वही की शक्लें, औ मिन वराए हिजाब, या एक आड़ में रहते हुए एक ओढ़ में रहते हुए बात करना कलाम करना जिस तरह मूसा अलैहिस्सलाम के साथ हुआ था, औ युरसिला रसूलन, या ये कि अपनी तरफ से एक पैगंबर भेजे अल्लाह, यानी कि फरिश्ते को भेजे किसी को, व यू हा फ इज़ नहीं मायशा, और वो आके वही वही करेगा जो अल्लाह ताला ने कहा था, इज़न हुआ था अल्लाह ताला की तरफ से, वरना अदरवाइज सवाल ही नहीं पैदा होता कि कोई शख्स इस चीज़ की ताप ला सके कि अल्लाह ताला से वो आमने सामने होके कलाम कर सके वो तो। लेकिन जैसा मैं इसकी बाकी जो शक्लें आपको बता रहा हूँ, हाँ वो तमाम शक्लें जो है ना वो एग्जिस्ट करती हैं कि इस तमाम शक्लों की फॉर्म के अंदर अल्लाह ताला जो है वो इंसान से कलाम कर सकते हैं, पैगाम इनडायरेक्टली अल्लाह ताला पहुँचा सकते हैं। तो अल्लाह ताला ने मरियम सलाम अलैहिस्सलाम के ज़रिए उनको ये पैगाम पहुँचवा दिया कि अल्लाह ताला ने आपको चुन लिया है, आपको पाक कर लिया और जहान भर की औरतों में आपको मुंतखब किया है। ये आपकी जो सिलेक्शन है इसको ऑनर करें, ऐसे आप इस चीज़ को आप वैल्यू करें। अब एक इंसान की अगर एक सिलेक्शन हुई है, बहुत बहुत बुलंद इतनी आला तरीन ज़ात ने इंसान की सिलेक्शन की है, वो तो उसने उसके अब स्टैंडर्ड के मुताबिक लिव अप भी करना है, उसके लिए वो अब उसने मकाम भी वो अपना मेंटेन रखना है कि मैं उसको उस ज़ात उस हस्ती की पसंद हूँ मैं, तो मैं उसकी रिफ्लेक्शन भी हूँ। ये ना हो कि वो फिर बंदा जो है वो उसके ज़रिए अपने अखलाक और अपने किरदार के ज़रिए उल्टा आगे से डिस्ग्रेस करें। अल्लाह ताला ने तो चुन लिया आपको, लेकिन अब आपका क्या जिम्मेदारी है, आप उस लेवल को मेंटेन रखें, आप उस लेवल के ऊपर आएँ। जिस तरह मैंने अभी पहले बात बताई थी सूरह हज की आयत के हवाले से कि अगर अल्लाह ताला ने हमें मुसलमान घराने में पैदा करके हमें सिलेक्शन दे दी इस चीज़ की, हमें इसके लिए चुन लिया, और हम लगे हुए हैं फजूल चीज़ों में, लगे हुए टाइम वेस्ट कर रहे हैं, अपने जवानियाँ वेस्ट कर रहे हैं, अपने एनर्जीज वेस्ट कर रहे हैं, हमारे ख्वाब हमारे करियर या जो कुछ भी हैं वो भी सिर्फ दुनिया के पॉइंट ऑफ व्यू से ही हैं। 20-25 साल की उम्र तक तो हम पहुँच गए जब तक हम लोगों ने जॉब्स के काबिल हुए, और उसके बाद अगले कितने अरसे की सिर्फ प्लानिंग होती है, जस्ट फॉर अनदर 35-37 ईयर्स के ऊपर ही सारी तवज्जो होती है, बस जो 60 ईयर्स तक जब तक रिटायरमेंट के, बस पहले हमने क्या करना है, क्या हमारा मूव होगा उसके लिए, नमाजें भी जाए ज़ाया होती हैं होती रहें, हमने कोई काम नहीं किया पूरी ज़िंदगी उसके, तो सारी बात है। फिर ये तमाम चीज़ें जो हैं ये एंड में एक रसवाई होगी। आपको ये बात रियलिटी पता है कि अगर एक बंदे के दो बच्चे हैं, एक उसकी बेलफज जो है वो जनरली उसकी औलाद है, एक बेटा उसका है जो जनरली नाफरमान है, बात नहीं मानता, बल्कि वो जब ज़रा बहस होती है तो बदतमीज़ी भी कर देता है, और एक है जो बहुत लाडला है और बहुत कहना मानने वाला है, बहुत ओबीडियंट है, हर बात मानता है, और दूसरा जो है वो बात कोई बात नहीं मानता, कोई केयर नहीं करता और बल्कि बदतमीज़ी भी कर देता है। अब बिलफर्ज ये कि अगर दोनों बेटों से एक ही गलती हो गई तो वो जो बाप था वो किससे ज़्यादा नाराज़ होगा, जिससे वो ज़्यादा प्यार करता था, जिससे वो ज़्यादा एक्सपेक्ट करता था, दूसरे से वो कह रहे इससे मैं क्या एक्सपेक्ट करूँ, ये तो ऐसा ऐसा है, लेकिन तुम तो इस तरह ना करते ना, तुम तो इस तरह ना करते, तुमसे तो मुझे ये उम्मीद नहीं थी। ये बंदा जो जुमला इस्तेमाल करता है तुमसे तो ये उम्मीद नहीं थी, ये किसके आगे किया जाता है, ज़ाहिर बात है जो ज़्यादा करीब होता है, जिससे ज़्यादा एक्सपेक्टेशंस होती हैं, जिसके आगे ज़्यादा फेवर्स की होती हैं। तो बिल्कुल इसी तरह ही अगर मैं और आप इस सिलेक्शन के बावजूद ये ज़िंदगी गुजारते जाएंगे और ज़ाया करते जाएंगे और कोई काम नहीं करेंगे बल्कि गलत काम करेंगे, नाराज़गी वाले काम करेंगे, तो ज़ाहिर बात है फिर हमारे लिए एक ह्यूमिलिएशन भी काफ़ी अच्छी खासी होनी चाहिए, वो डिज़र्व करेंगे, वो ह्यूमिलिएशन हम डिज़र्व करेंगे। एक ऐसे बंदे को अल्लाह ताला ने जहाँ पे पहले ही नॉन मुस्लिम्स के घर में पैदा किया, उस इलाके में थी गुमराहियाँ, उन लोगों के हाँ थी ही बुरे काम, हर चीज़ गलत हो रही थी वहाँ पर, वहाँ पर रहते हुए अगर एक बंदे ने फिर भी हक के रास्ते पर ना आ सका, पहचान सका, तो उस पर नाराज़गी और लेवल की होगी। लेकिन जिसको सारी फेवर्स दे दें, हर तरह की नेमतें भी दे दी, पढ़े लिखे घराने में पैदा कर दिया, पैसे वाले घर में पैदा कर दिया, मुसलमान घराने में पैदा कर दिया, सेहत भी दी, सब कुछ दे दिया, और उसके बाद जो है वो करे तो उसके ऊपर नाराज़गी और लेवल की बनती है, हक बनता है कि फिर उसके साथ ह्यूमिलिएशन उसकी होनी चाहिए, इल्ला ये कि अल्लाह ताला अगर माफ़ ही कर दें। तो अल्लाह ताला ने फिर अगला हुक्म क्या दे दिया, तो अब आपने अल्लाह ताला के आगे नमाज पढ़ना है, रुकू किया करना है और सजदा करना है। यहाँ पे एक चीज़ की वजाहत ये कि अल्लाह ताला ने जो सजदा और रुकू तमाम चीज़ों का क्यों जिक्र किया है, लेकिन सिर्फ ये भी कह दिया जाता था कि नमाज कायम करें, आपस नमाज पढ़ा करें, अल्लाह ताला ने नमाज के साथ उसके तीनों जो इंटेग्रल एलिमेंट्स हैं उनका जिक्र कर दिया। ये बताने के लिए कि हर रुकन कितना इम्पॉर्टेंट होता है। ये एक आम प्रैक्टिस है, आप लोगों ने भी ये चीज़ को देखा होगा, और अल्लाह ना करे आप में से कोई ये करता हो, वो ये कि रुकू और सजदे में अक्सर लोग डंडी मारते हैं, और क़याम करने में भी अक्सर लोग डंडी मारते हैं। मिसाल के तौर पर अपनी नमाज पढ़ें, जब इमाम साहब पढ़ें पढ़ा रहे हैं तब तो फंसे हुए ना आप, तब तो मजबूरी है कि आपने लंबा रुकू भी करना है, लंबा क़याम भी होगा, सब कुछ। लेकिन इमाम साहब नहीं पढ़ा रहे, आप अपनी पढ़ रहे हैं नमाज, और अपनी ख़ास तौर पर अकेले में पढ़ें फुल स्पीड और स्पीड के, जब कोई भी नहीं देख रहा, तो तब आपका रुकू किस तरह का होता है? क्या वो रुकू हुआ था या अभी आप वहाँ तक पहुँचे नहीं हैं, पहले आप खड़े हो गए हैं? रुकू तक आप पहुँचे ही नहीं, आपने झुके ही नहीं अल्लाह ताला के आगे, आप सही सेंस में आपने एंगल बनाया ही नहीं है, आप पहले खड़े हो गए हैं। और खड़े भी कितना हुए हैं, पूरा खड़े नहीं होते, बल्कि आधा भी सर भी आधा झुका हुआ होता है, साथ ही सजदे में चलो जी डाइव मारते हैं साथ ही हम, तो वो भी दोनों जो ऑर्गन्स हैं उनको मिस कर दिया। फिर सजदे के बारे में क्या, सजदे के अंदर क्या है कि सजदा करना है फिर बैठना है, इनफैक्ट तो उसके अंदर दुआ भी आती है, एक जब दो सजदों के बीच में बैठते हैं तो एक दुआ भी आती है जो आप पढ़ा करते थे। लेकिन हमारे यहाँ जो नमाज जनरली जो याद है हर एक को, वो बहुत मुख्तसर सी नमाज है, तो वो बैठ के जो दुआ पढ़नी होती है वो तो चले उसको स्किप कर दें, तो बैठते भी नहीं, इसी तरह सजदा किया थोड़ा सा उठे दोबारा सजदा कर लिया। एक एक एलिमेंट को अल्लाह ताला वाज़े करके कह रहे हैं कि इसको किस तरह पढ़ना है। एक शख्स आए थे रसूल सल्लम मस्जिद में, देखा आप सल्लम ने उस शख्स को, उसने आके नमाज़ पढ़ी, जाने लगा, आप सल्लम ने रोक के कहा था दोबारा नमाज़ पढ़ो, वो दोबारा उसने बंदे ने नमाज़ पढ़ी, उठ के जाने लगा, आपने कहा दोबारा नमाज़ पढ़ो। जब रिपीटेडली उसने नमाज़ पढ़ी और उसने कहा अल्लाह के रसूल सल्लम मैं इससे बेहतर तो नहीं पढ़ सकता, क्या मैं समझ नहीं रहा क्या पॉइंट मिस हो रहा है, तो ये कहता है कि तुम तहम्मुल के साथ नमाज़ नहीं पढ़ रहे, खुशी खुशू के साथ नमाज़ नहीं पढ़ रहे, तुम्हें फीलिंग ही नहीं है कि तुम अल्लाह के आगे आए हो। अल्लाह ताला ने पूरे 24 घंटे में से लम्हात सिर्फ मांगे हैं, और उसके अंदर भी ऑप्शन दिया है, ये हदीस में क्या आता है, अगर खाना सर्व हो चुका है, भूख लग रही है, तो पहले खाना खा लो, नमाज का टाइम है लेकिन चलो तुम पहले खाना खा लो, वॉशरूम जाना है या कुछ ज़रूरत है, बेशक नमाज को देर हो रही है, बेशक देर हो रही है नमाज को, लेकिन वॉशरूम जाने की भी हाजत है तो जाओ वॉशरूम से होके आओ, डजंट मैटर नमाज को देर हो जाती है, वॉशरूम से होके आओ पहले, फिर आके नमाज पढ़ो। कोई और ऐसी कोई मुसीबत वाला काम है, क्यों ये तमाम चीज़ें क्यों कही हैं, ताकि जब नमाज पढ़ो तो सुकून के साथ नमाज पढ़ो, अपना कोई और अर्जेंट काम, हालांकि अल्लाह ताला का हुक्म है, अल्लाह ताला का हुक्म मुकद्दम होना चाहिए। बाढ़ में गया तुम्हारा खाना, बाढ़ में गई तुम्हारी तमाम चीज़ें, वॉशरूम भी जाना तो कंट्रोल करो, नमाज से इतना पहले आके नमाज पढ़ो। लेकिन अल्लाह ताला ने क्या कहा, अपने काम कर लो तुम जो करना चाहो, तुम्हारे जो जेहन की वो ज़्यादा चीज़ें सवार हुई हुई हैं वो कर लो, तुम नमाज पढ़ो तो फिर वो तुम सुकून से पढ़ो। लेकिन सर ये मतलब ही नहीं है कि हर वक्त जब नमाज का टाइम, इशा की नमाज का टाइम, और ओ हमने तो खाना खाना था अभी, ओ हमने तो खाना खाना था, हर दफ़ा ये बहाना बनाया हुआ कि हम तो खाना ही इस टाइम खाते हैं, ये भी नहीं, ये एक बात हो रही है ऑफ एंड ऑन के कभी इस तरह हो जाए, इतफाक इस तरह हो जाए, ये वाला ये वो बात हो रही है। अल्लाह ताला के अगर आप ये मिनट काउंट करना आप शुरू हो जाए, लिटरली एक दिन की एक्सरसाइज ये करें, कल आप अव्वल तो 5 वक्त की नमाज़ पढ़ा करें, बहुत कम स्टूडेंट्स होते हैं, बहुत एक सैड अनफॉर्चुनेट बात है जो कि 5 वक्त की नमाज़ पढ़ते हैं, जो पढ़ने वाले स्टूडेंट्स होते हैं वो 2-3 नमाज़ें नॉर्मल पढ़ रहे होते हैं, तो अपनी नमाज़ों के मिनट्स काउंट करें, और फिर पूरे दिन के हिसाब से देखें 24 आवर्स में कितने मिनट्स होते हैं, उन मिनट्स के साथ रेशो को निकाल के देखें कितनी रेशो बनती होगी है, 24 आवर्स को मल्टीप्लाई बाय 60 करें और अपनी नमाज़ों के मिनट काउंट करें, आपकी नमाजें जो होंगी ना वो 15-20 मिनट के अंदर सारी मुक गई। ख़ासतौर पर जिस तरह की नमाज़ों का मैं जिक्र कर रहा हूँ ना कि आप अकेले में पढ़ रहे हैं 5-6 गेयर के अंदर, वो जो नमाज पढ़ लेते हैं वो यूँ फटाफट मुकती हैं वो नमाज़ें, आपकी 15-20 मिनट की भी नहीं नमाज होगी, इसका 24 घंटे के मिनट से क्या रेशो निकलती होगी, क्या अल्लाह ताला खुश होते होंगे इन चीज़ों से। कुरान की ये जो आयत है ये एक और हिसाब से भी बहुत इम्पॉर्टेंट है कि ये आयत वो है जिससे इस बात की दलील मिलती है कि औरतें जो होती हैं वो भी बाजमात नमाज पढ़ सकती हैं, और एक तरह से अल्लाह ताला ने इसको फेवर किया है कि जैसे मरियम सलाम अल्लाह से कहा था कि क्या वरकउ मर राकेइन, रुकू करने वालों के साथ आप भी रुकू करें, तो बाजमात नमाज पढ़ना, जैसा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दौर में क्या होता था, मस्जिद नबी एक थी, उसमें ये नहीं होता था कि ये औरतों के सेक्शन है, ये मर्दों का सेक्शन है, ये पार्टीशन हुई हुई है दरमियान में। एक मस्जिद थी और मस्जिद भी आजकल वाली नहीं थी कि एसी लगे हुए हैं, ज़बरदस्त कालीन बिछे हुए हैं इस तरह करके, बल्कि वो इस तरह की मस्जिद होती थी कि सहाबा जब वहाँ पर पढ़ते थे तो गर्मी का वेट करते थे कि गर्मी थोड़ी कम हो जाए दोपहर को। शदीद गर्मी के अंदर थोड़ा सा वेट भी करवाने की इजाज़त थी, क्योंकि जब ज़मीन पर सजदा करते थे वो कच्ची ज़मीन होती थी, मिट्टी और वो जो बजरी होती है वो तपरी होती थी उस वक्त। ज़्यादा से ज़्यादा बीच में कुछ छत वगैरह ऐड की गई थी कि शेड वगैरह उन चीज़ों के लिए, वरना इस तरह की पक्की मस्जिदें नहीं होती थी, कच्ची मिट्टी वाली मस्जिदें होती थी। जब बारिश होती थी तब इजाज़त आप ने जब दी हुई है कि तब घर में पढ़ लो, क्योंकि कीचड़ भन जाया करता था वहाँ पर। इस तरह की मस्जिद होती थी। अगली सफ़ों में मर्द, सबसे पिछली सफ़ों में औरतें, यानी कि बिलफर्ज़, अगर समझाने के लिए कह रहा हूँ, बिलफर्ज़ इस कमरे को अगर हम मस्जिद इमेजिन करें, 10 सफ़े बिछती हैं, बिलफर्ज़ 10 सफ़े बिछती हैं। नमाज पढ़ने के लिए सिर्फ 20 लड़के आए हैं और 5 लड़की आई हैं। किस तरह पढ़ी जाती थी मस्जिद नबी के अंदर? 10 लड़के इमाम के पीछे, तो 20 लड़के जितने भी मैंने बोला था, 20 लड़के वो खड़े हो गए बिलफर्ज़, उनको 1.5 सफ़ रिक्वायर्ड थी 20 पूरे होने के लिए। 1.5 सफ़ तक आ गए, लड़कियाँ जो थी 5, उन्होंने आखिरी सफ़ में दरमियान में खड़े होना है। उनमें अगर आते जाएंगे और तो वो एड अप होंगे साइडों पे और उसके बाद अगली सफ़ पे आ जाएंगे। और मर्दों के यहाँ क्या होता है कि इन्होंने इस तरह ग्रो करना होता है। और ये जो अक्सर होता है ना कि बच्चे जो हैं, छोटे बच्चे, वो पीछे चले जाएँ, तो वो वहाँ पर क्यों कहा जाता था, ताकि औरतों मर्दों की सफ़ों के बीच में बफर जोन बन जाए, बच्चों की बफर जोन बन जाए। सहाबियात ने आके रसूल सल्लम के ये थोड़ा सी कंप्लेंट की थी। अब उस ज़माने में लिबास किस तरह का होता था, कपड़े किस तरह के होते थे, ना तो पैंट शर्ट होती थी ना शलवार कमीज़ होते थे, कपड़े होते थे कुर्ता और तहबंद होता था, ये लिबास होया करता था। उन्होंने आके इस तरह कहा कि जब हम लोग नमाज पढ़ती हैं तो अल्लाह अकबर हुआ या जो कुछ भी है, तो वो ज़ाहिर बात है एक नेचुरल होता है कि इंसान के आगे की तरफ नज़र पड़ती है, तो हर एक का उठने बैठने क्या और वो जो चीज़ें हैं वो कंफर्टेबल नहीं होती और अच्छी नहीं होती साइड्स। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म क्या दे दिया था कि दोनों ने जो अल्लाह अकबर कहा जाएगा तो जो औरतें हैं वो गैप के बाद उठें, फिर मर्द पहले उठ जाएं, थोड़े से गैप करेंगे, गैप रखें ना, अल्लाह अकबर हुआ, मर्द उठें और फिर चंद सेकेंड के डिले के बाद औरतें उठें, ताकि जब औरतों के उठने का टाइम हो तो मर्द अपनी पोजिशन में आ चुके हों। तो इस तरह करके अहकाम अल्लाह ताला की तरफ से अल्लाह के रसूल सल्लम के ज़रिए मुसलमानों को मिले थे कि औरतों ने और मर्दों की नमाज किस तरह। बहरहाल अभी टाइम शॉर्ट है, मैं ज़रा ब्रीफली इसको यहाँ पे कट डाउन करके बता देता हूँ कुछ हदीसें, क्योंकि जनरली ये चीज़ें पाकिस्तान के अंदर और इंडिया के अंदर बहुत बुरी समझी जाती हैं कि औरतों की मस्जिद में क्या ज़रूरत है, जगह क्या है वहाँ पर। सुनन अबी दाऊद की हदीस है 567, हरगिज़ मना ना किया करो औरतों को मस्जिदों में जाने से, व बयूत हन्ना खैर हन्ना लहन्ना, अगरचे उनके लिए घर में नमाज पढ़ना बेहतर है लेकिन उनको हरगिज़ मत मना किया करो मस्जिद में नमाज पढ़ने से। फिर हदीस के अंदर आता है अब्दुल्ला बिन उमर रजी अल्लाह तआला से रवायत है, उन्होंने कहा कि मैंने रसूल सल्लल्लाहु अलैहि वसल्लम से सुना कि वो ये कह रहे थे कि तुम अपनी औरतों को मत रुका करो मस्जिदों में जाने से इसके बाद कि वो तुमसे जब इजाज़त मांगते हैं। तो बिलाल बिन अब्दुल्ला ने कह दिया कि हरगिज़ अल्लाह की कसम मैं तो रोकूंगा अपनी औरतों को कि वो मस्जिदों में ना जाएं। इब्ने उमर को इस बात पे गुस्सा चढ़ गया और उन्होंने बहुत गु़स्से में कहा कि मैं जब तुम्हें अल्लाह के रसूल की बात बता रहा हूँ, तुम्हारी हिम्मत कैसी होती है कि तुम उस बात को निगेट करो। तो मस्जिदें जो हैं वो मर्दों के लिए उसका हुक्म जो है वो काफ़ी हद तक फर्जियत के लिए है, औरतों के बारे में 100% ऑप्शन छोड़ दिया, सवाई ईद के, ईद के ऊपर बहुत ताकीद किया कि हर औरत आए, चाहे वो उन दिनों उसकी नमाज उसने नहीं भी पढ़नी तब भी वो आए ईदगाह में दुआ में शरीक हो, नमाज नहीं भी पढ़ सकती तब भी दुआ में आके शरीक हो, लेकिन इसके अलावा बाकी नमाजें मस्जिद में पढ़ना ऑप्शनल है। अनफॉर्चुनेटली हम लोगों ने क्या किया, वह मस्जिद बनाओ ही ऐसी कि जिसमें औरतें आई ना, मस्जिदों में औरतें आई ना। अगर बिलफर्ज ये कि यहाँ पर मैंने देखा कि एक्साइड में क्या होता है कि गाड़ियों में जब जा रहे होते हैं कोई एक आध दुका ड्राइवर ऐसे होते हैं जो बात मान लेते हैं कि नमाज के लिए रोक लिया अगर मगरिब की नमाज उसमें कज़ा हो रही होती है, तो उसमें भी क्या होता है सिर्फ लड़के उतरते हैं लड़कियाँ नहीं उतरती हैं। और अगर बिलफर्ज अगर वैसे तो कभी हुआ नहीं है इस तरह, लेकिन अगर उतर भी जाए लड़की तो वो मस्जिद वाले क्या करेंगे, ये कहाँ से आ रही है इस तरह करके देख रहे हैं, इसको कौन लेके आएगा, جبکہ آپ صلی اللہ علیہ وسلم کی یہاں مسجد کو ایک ہی تھی، ون کامن مسجد تھی جہاں پہ سب لوگ آ کے نماز پڑھتے تھے. ہمارے یہاں کیا ہوتا ہے کہ مارکیٹس اور ان تمام جگہوں میں عورتوں کی نمازوں کا کوئی بندوبست ہوتا ہی نہیں ہے، اس لیے وہ بھی پھر موجے کرتی ہیں کہ ٹھیک ہے ہمیں نماز پڑھنے کی ہمیں جگہ ہی نہیں ہے، تو ہمارے پاس ایک اچھا ایکسکیوز ہے کہ ہم نے نماز پڑھنی نہیں ہے. آخری آیت جو ہم نے پڑھی آج، اللہ تعالیٰ نے کیا کہا رسول اللہ صلی اللہ علیہ وسلم کو، اے نبی صلی اللہ علیہ وسلم، یہ ان باتوں میں سے ہے جو ہم آپ کی طرف وحی کر رہے ہیں. ما کنتا لدیہم، آپ وہاں پر موجود نہیں تھے جب وہ اپنے قلم پھینک رہے تھے. قلم سے مراد کیا تھا؟ کہ جب مریم سلام علیہ پیدا ہو گئی تھیں اور یہ ہوا کہ انہوں نے اب ہیکل میں رہ کے اور ان کو محراب ملے گا، یہ مسجد کے لیے وقف ہیں، تو کون ان کی لک آفٹر کرے گا؟ تو جتنے بھی بڑے بڑے رابائز تھے، علماء تھے یہودیوں کے اس وقت وہاں پہ جو ہیکل میں جو خدمت کرتے تھے، ان سب نے اس کے اوپر ووٹ کاسٹ تو نہیں کیا، کیونکہ ہر کوئی جو تھا وہ اس میں ویلنگ تھا کہ ہم کرتے ہیں. کیونکہ اللہ تعالیٰ نے کیا کہا ہے کہ محضرہ، جب وہ لڑ رہے تھے آپس میں، آپ موجود نہیں تھے نبی صلی اللہ علیہ وسلم اس وقت، تو وہ لڑ رہے تھے اس بات کے اوپر، تو وہ کہہ رہے تھے نہیں میں کفالت کرتا ہوں، میں کفالت کرتا ہوں، تو اس سے مسئلہ نہیں حل ہو رہا تھا، ہر ایک کو پڑی ہوئی تھی کہ میں اس کے ذمہ دار بن جاتا ہوں، اتنا نیکی کا کام ہے میں کام کرتا ہوں. اللہ تو اس کے اوپر پھر کیا ہوا تھا، نیکسٹ آپشن کیا آپٹ کیا جب وہ ان کا آپس میں سیٹلمنٹ نہیں ہو سکی، ہم بیلٹنگ کر لیتے ہیں، قرعہ اندازی کر لیتے ہیں. قرعہ اندازی کس طرح کرتے ہیں کہ انہوں نے کیا کیا کہ اس زمانے میں، اب یہ کمپنی کے پین تو نہیں ہوتے تھے نا، اس زمانے میں پین کیا ہوتے تھے، آپ کو پتہ ہے کہ پر یا لکڑی کے پیس ہوتے تھے جو سیاہی میں ڈبو کے لکھا جاتا تھا جسے، تو وہ ہر بندے کا ایک مخصوص ہوتا تھا، یعنی کہ وہ دیکھ کے پہچان ہوتی تھی کہ ہاں یہ میرا پین ہے، ہر ایک کی پہچان ہوتی تھی، کوئی کمپنی کے تھوڑی ہوتے تھے کہ ایک جیسے ہیں سارے کے سارے. تو اللہ تعالیٰ کہتے ہیں جب انہوں نے اقلام اپنے قلم ڈالے تھے تب آپ نبی صلی اللہ علیہ وسلم موجود نہیں تھے. تو اس کا البدایہ و نہایہ جو کتاب ہے دا بگننگ اینڈ دا اینڈ، اس میں کیا قصہ کیا آتا ہے، انہوں نے کیا کیا، تمام قلم جو تھے نا وہ ایک باکس میں ڈالے اور ان کو مکس اپ سا کر دیا، اور اس کے بعد اس کو سائڈ پہ رکھ دیا، اور ایک نابالغ چھوٹے بچے کو کہا تھا کہ جاؤ اس میں سے کوئی سا بھی پین لے کے آ جاؤ. تو وہ ایک پین لے کے آیا تو وہ زکریا کا تھا، زکریا علیہ السلام کا. اس کے اوپر کچھ لوگوں نے کہا کہ نہیں یہ بچے کی بات ٹھیک نہیں ہوئی، تو ہم کیا کرتے ہیں کہ یہ جو پانی کے ایک اسٹریم ہمارے پاس ہے ہم اس میں قلم ڈالتے ہیں، جو پانی کی جو رخ کی پرلی طرف پین چلا گیا اس کی بیلٹنگ قبول ہو گئی. انہوں نے اس طرح کیا، وہ قلم پانی میں ڈالے، پانی کی ایک طرف سارے قلم گئے جو اس کا نیچرل ڈائریکشن تھی، دوسری طرف جو تھے وہ ایک ہی قلم گیا، وہ زکریا علیہ السلام کا تھا. تو اس کے اوپر دوبارہ وہ بات ہو گئی. مزید یہ کہہ دیا چلو لاسٹ اٹیمپٹ یہ کر لیتے ہیں کہ اس کو ریورس کر دیتے ہیں، کہ جو قلم اس طرف پانی کی دوسری طرف گئے وہ ریجیکٹڈ اور جو اس طرف آ گیا وہ ایکسیپٹیڈ. تینوں دفعہ زکریا علیہ السلام کا ذکر ہوا اس آیت کے اندر، جو ایک خام خواہ کہاں ایک نیا مسئلہ بنایا ہوا ہے، یہ پرانا مسئلہ نہیں ہے، ایک نیا مسئلہ اگین غلوف کی وجہ سے. حالانکہ اللہ تعالیٰ نے کیا فرمایا ہوا ہے، لا تغلو فی دینکم، ہرگز اپنے دین میں غلوف مت کرو. غلوف کیا ہوتا ہے؟ پیار محبت عقیدت میں بڑھ چڑھ کے نئی باتیں انوینٹ کرنا شروع کر دینا. ان میں سے مسلمانوں کی ایک گمراہی جس کو کوئی کہتا ہے تو ایک دم سے اس کے خلاف جو ہے نا بات ہو جاتی، حالانکہ قرآن کی واضح آیت ہے یہ والی. ایک رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں ایک غلط عقیدہ کیا ہے کہ آپ صلی اللہ علیہ وسلم حاضر اور موجود ہیں. جہاں پر آپ صلی اللہ علیہ وسلم کا ذکر کیا جائے گا آپ صلی اللہ علیہ وسلم قرآن کی آیتوں کو اس طرح کہتے ہیں جس طرح الم ترا کیف فعل ربک باصحاب الفیل، کیا نہیں دیکھا آپ نے کہ آپ کے رب نے ہاتھی والوں کے ساتھ کیا سلوک کیا تھا. رسول اللہ صلی اللہ علیہ وسلم اس واقعے کے چند مہینے بعد پیدا ہوئے تھے، لیکن اس کے بارے میں کیا کہہ جاتا ہے کہ دیکھیں کیا ہے، الم ترا کیف سنگولر آیا ہے کہ نبی صلی اللہ علیہ وسلم کیا آپ نے نہیں دیکھا، تو اس کا مطلب آپ صلی اللہ علیہ وسلم موجود تھے جو دیکھ رہے تھے. وہ کس سینس میں ہے کہ دیکھیں ایک لشکر آیا تھا پورا کا، کیا حال ہوا اس کا، اب دیکھ رہے کیا حال ہوا اس کا، اس سینس میں یہ الفاظ ہیں. لیکن اس کو مطلب اپنے مسئلہ کے مطابق کس طرح لے لیا کہ آپ صلی اللہ علیہ وسلم موجود تھے اور آپ صلی اللہ علیہ وسلم نے خود دیکھا تھا یہ. تو یہ ایک آیت واضح ہے قرآن کی کہ جس کے اندر اللہ تعالیٰ یہ کہہ رہے ہیں، دو دفعہ ریپیٹ کر کے کہہ رہے ہیں کہ اے نبی صلی اللہ علیہ وسلم یہ غیب کی خبروں میں سے ہیں جو ہم آپ کی طرف وحی کر رہے ہیں، آپ موجود نہیں تھے جب وہ اپنے قلم ڈال رہے تھے. ما کنتا لدیہم، آپ تب بھی موجود نہیں تھے جب وہ جھگڑ رہے تھے آپس میں، بحث کر رہے تھے. اسلام کی اور عقیدے کی اور تمام جو بنیاد ہے نا، وہ نہ میری خواہشات ہیں نہ آپ کی خواہشات ہیں، نہ میری لاجک ہے نہ آپ کی لاجک ہے، نہ میرے پیرنٹس نے جو سکھایا وہ ہے نہ آپ کے پیرنٹس نے سکھایا وہ ہے، نہ ہمارے زمانے کا کلچر ہے نہ کسی اسکالر کی بات ہے، وہ بات ہے تو صرف اللہ کی اور اس کے رسول کی. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.